तपाईँ साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस् www.plainfieldcs.com। यो लागि पाठ हो आइतबार अक्टोबर 1, 2023। विषय अवास्तविकता, स्वर्णपाठ, रुमी। अब निद्राबाट बेल्जिने तिम्रो समय आएको छ, किनभने जति बेला हामीले विश्वास गर्यौं त्यस बेला भन्दा अहिले हाम्रो मुक्ति हामी नजिक भएको छ। उत्तरदायी पढाइ एफिसी। मेरो पत्रको अन्तमा म भन्छु, प्रभुमा र उहाँको महान शक्तिमा त्रै भन, परमेश्वरले दिएको पूर्ण हात हतियार लगाओ ताकि तिमीहरूले शैतानको कुचालको सामना गर्न सक्छौ। हाम्रो लडाई पृथ्वीका मानिसहरूसित छैन, हामी त यस संसारको अन्धकारको शासक अधिकारी र शक्तिहरूसित लडिरहेछ। हाम्रो लडाई त स्वर्गीय स्थानको दुष्ट आत्मिक शक्तिहरूको विरुद्ध छ। त्यसैले तिमीहरूले परमेश्वरको पूर्ण हात हतियार पाउनु आवश्यक छ, अनि मात्र त्यस खराब दिनको सामना दृढतापूर्वक गर्न सक्छ। जम्मै लडाई शेष गरिसकेपछि पनि अझै उभिरहन सक्छ। यसैले कम्मरमा सत्यको पटुका कसेर धार्मिक जीवनको छाती कवच पहिरेर प्रचारका निम्ति तयार हुनु, शान्तिको सुसमाचारको जुत्ता जस्तो तिम्रो खुट्टामा लगाऊ, अनि सँगै विश्वासको राल प्रयोग गर जसले दुष्टात्माको जम्मै जल्दोबारलाई निभाउँदछ। पाँच सेरमन बाइबलबाट उत्पत्ति। आरम्भमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो। पृथ्वी शून्य थियो, पृथ्वीमा केही पनि थिएन। समुद्रलाई अँध्यारोले ढाकेको थियो, अनि परमेश्वरको आत्मा पानीमाथि परिभ्रमण गरिरहन्थ्यो। तब परमेश्वरले भन्नुभयो, उज्यालो होस्, अनि उज्यालो चम्कन थाल्यो। परमेश्वरले उज्यालो देख्नुभयो अनि त्यसलाई असल मान्नुभयो। तब परमेश्वरले उज्यालो र अँध्यारोलाई छुट्याउनु भयो। परमेश्वरले उज्यालोलाई दिन र अँध्यारोलाई रात नदिनुभयो। साँझ पर्यो अनि बिहान भयो, यो पहिलो दिन थियो। तब परमेश्वरले भन्नुभयो, पानीलाई दुई भाग पार्न त्यहाँ बतास होस्। यसर्थ परमेश्वरले त्यहाँ बतास सृष्टि गर्नुभयो अनि पानी छुट्टियो। केही पानी बतासमाथि रह्यो अनि केही पानी बतास मुनि। परमेश्वरले त्यस बतासलाई आकाश नदिनुभयो। साँझ पर्यो अनि बिहान भयो, यो दोस्रो दिन थियो। तेस्रो दिन सुक्खा भूमि र उद्भिद। तब परमेश्वरले भन्नुभयो, आकाशमा उज्यालो होस्, यी उज्यालाहरूले दिनहरूबाट रातहरूलाई छुट्याउनेछन्। यो उज्यालाहरूलाई विशेष चिन्हहरूको निम्ति प्रयोग गरिनेछन् र यिनीहरूले सभाहरू कहिले हुने बताउनेछन्, अनि यिनीहरूलाई दिनहरू र वर्षहरू बताउनमा प्रयोग गरिनेछ। यी उज्यालाहरू पृथ्वीमा ज्योति चम्काउनको निम्ति आकाशमा रहनेछन्, अनि यस्तै भयो। प्रस्थान। तब परमप्रभुले भन्नुभयो, म परमप्रभु तिमीहरूको परमेश्वर हो। मैले तिमीहरूलाई मिस्र देशबाट बाहिर ल्याएँ, जहाँ तिमीहरू कमारा कमारीहरू थियो। तिमीहरूले म बाहेक अरू कुनै देवता पुज्नु हुँदैन। तिमीहरूले कुनै मूर्ति बनाउनु हुँदैन। कुनै प्रकारको मूर्ति अथवा नक्सा नबनाऊ जो आकाशमा अथवा तल पृथ्वीमाथि पृथ्वी मुनि पानीमा छ। कुनै पनि प्रकारको मूर्ति त्यसको प्रतिरूपको पूजा नगर र त्यसको अगाडि नानिहुर। म परम प्रभु तिमीहरूका परमेश्वर हो। म मेरा मानिसहरूले अरू देवताहरूको पूजा गरेको घृणा गर्छु। यदि कसैले मलाई घृणा गर्छ भने तिनीहरूका सन्तानहरू नाति नातिनाहरूलाई म तिनीहरूको अपराधका निम्ति जिम्मेवार ठहराउनेछु। तर म हजारौं पुस्तासम्म ती सन्तानहरूसित दयालु हुनेछु जसले मलाई प्रेम गर्छ र मेरो आज्ञाहरू पालन गर्छ। मेरो प्रकाश यरुसलेम, तेरो प्रकाश आइरहेछ, परम प्रभुको महिमा तिमीहरूमाथि चम्किनेछ। अब अन्धकारले पृथ्वी राख्छ अनि मानिसहरू अन्धकारमा पर्नेछन्, तर परम प्रभु तिमीहरूमाथि चम्कनुहुन्छ अनि उहाँको महिमा तिमीहरूमाथि देखा पर्नेछ। तिमीहरूका जातिहरू कहाँ प्रकाश आउनेछ, राजाहरू तिमीहरूको चहकिलो प्रकाशमा आउनेछ। आफ्नो वरिपरि हेर, देख्यो मानिसहरू भेला भएर तिमीहरू तिर आइरहेछ। ती टाढाबाट आइरहेका तिमीहरूकै छोराहरू हुन् अनि तिमीहरूका छोरीहरू पनि उनीहरूसँग आइरहेछन्। त्यहाँ तिम्रो देशमा फेरि कहिले अत्याचारको खबरहरू आउने छैनन्। मानिसहरूले फेरि कहिले तिम्रो देशमा आक्रमण र चोरी गर्ने छैनन्। तिमीले आफ्नो भित्ताहरूको नौ मुक्ति भनेर लेख्नेछौ। तिमीले आफ्नो प्रवेशद्वारको नौ स्तुति राख्नेछौ। काम अब तिम्रो लागि दिनभरिको प्रकाश हुने छैन, चन्द्रमाको उज्यालो पनि तिम्रो लागि रातभरिको प्रकाश हुने छैन, किनभने परम प्रभुको प्रकाश नै सदा सर्वदा तिम्रो प्रकाश हुनेछ। तेरो परमेश्वर नै तेरो महिमा हुनुहुनेछ। तिम्रो सूर्य कहिले अस्ताउने छैन, फेरि तिम्रो चन्द्रमा कहिले अन्ध्यारो हुने छैन फेरि, किनभने परम प्रभु नै अनन्तको प्रकाश हुनुहुनेछ अनि तिम्रो शोकका दिन अन्त हुनेछ। यसपछि आत्माले येशूलाई मरुभूमिमा लगेर गयो। दुष्टात्माद्वारा परीक्षा गर्नको निम्ति त्यहाँ लगिएको थियो। 40 दिन र 40 रात येशूले केही खानु भएन। यसपछि उहाँ भोकाउनु भयो। सैतान येशू कहाँ परीक्षा गर्नलाई आयो र भन्यो, यदि तपाईँ परमेश्वरका पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरू रोटी हुन् भनी आज्ञा दिनुहोस्। जवाफमा येशूले भन्नुभयो, धर्मशास्त्रमा यस्तो लेखिएको, मानिस रोटी खाएर मात्र बाँच्दैन, परमेश्वरको मुखबाट निस्केको हरेक वचनले बाँच्दछ। त्यसपछि सैतानले येशूलाई एउटा अति अल्गो पर्वतमा पुर्यायो। उसले येशूलाई संसारका सबै राज्यहरू त्यहाँ भएका वैभव देखायो। सैतानले भन्यो, यदि तपाईँले गोप्तो परेर मलाई दण्डवत गर्नुभयो भने यी सब थोक म तपाईँलाई दिनेछु। येशूले सैतानलाई भन्नुभयो, मदेखि टाढा भइहाल सैतान, धर्मशास्त्रमा यस्तो लेखिएको छ, तैले परम प्रभु आफ्नो परमेश्वरलाई दण्डवत गर्नुपर्छ अनि उहाँकै मात्र सेवा गर्नुपर्छ। त्यसपछि सैतानले येशूलाई छोडिदियो। त्यसपछि केही स्वर्गदूतहरू येशू कहाँ आएर उहाँको सेवा टहल गरे। येशू अनि उहाँका चेलाहरू फेरि मानिसहरू भएको ठाउँमा गए। एउटा मानिस येशूको अघि निहुरियो। त्यो मानिसले भन्यो, परम प्रभु, मेरो छोरो प्रति दया गर्नुहोस्, उसलाई छारे रोग लागेको छ र यसैद्वारा पीडित छ। मेरो छोरो बारम्बार आगो र पानीमा लड्छ, मैले मेरो छोरोलाई तपाईँको चेलाहरू कहाँ ल्याए, तर तिनीहरूले उसलाई निको पार्न सकेनन्। येशूले जवाफ दिनुभयो, तिमीहरूमा विश्वास छैन, तिमीहरूको जीवन नै भ्रष्ट छ, तिमीहरूसँग म कहिलेसम्म बस्न सकुला, तिमीहरूसँग कहिलेसम्म म धैर्य गरी बस्नु। त्यस केटोलाई यता लियो। येशूले केटाभित्र भएको भूतलाई आज्ञा गर्नुभयो, त्यो केटाबाट भूत बाहिर निस्कियो, अनि त्यस बेलादेखि केटो निको भयो। तब चेलाहरू येशू कहाँ एकान्तमा आए, तिनीहरूले भने, हामीले केटाबाट भूत भगाउन पूरा प्रयास गरेका थियो, तर हामीले त्यसलाई भगाउन सकेनौ, किन हामीहरूले भूत भगाउन सकेनौ? येशूले जवाफ दिनुभयो, तिमीहरूले भूत भगाउन सकेनौ, किनभने तिमीहरूमा विश्वास एकदमै कम्ती छ। म तिमीहरूलाई साँचो भन्दछु, यदि तिमीहरूको विश्वास तोरीको दाना जत्रो हुनु हो, त पर्वतलाई यहाँबाट हटिजा भनेर तिमीहरूले त्यस दानालाई आज्ञा दिन सक्ने थियो, अनि त्यो सर्ने थियो। सबै कुरा तिमीहरूको निम्ति सम्भव थियो, यद्यपि यो प्रकार प्रार्थना र उपवासद्वारा बाहिर जान्छ। जस्तो शास्त्रमा लेखिएको छ, कुनै आँखाले पनि नदेखेको, कुनै कानले पनि नसुनेको, कसैले चिन्तासम्म नगरेको कुरा आफूलाई प्रेम गर्नेहरूका निम्ति परमेश्वरले तयार पार्नु भएको छ। परमेश्वरले यी कुराहरू हामीलाई आत्माद्वारा देखाउनु भएको छ। आत्माले प्रत्येक कुरो बुझ्छ। परमेश्वरको गम्भीर रहस्य समेत आत्माले बुझ्छ, जसरी कसैले पनि अर्को मानिसको विचारहरू बुझ्न सक्दैन। खालि त्यो आत्मा जुन मानिसभित्र रहन्छ त्यसले मात्र विचारहरू बुझ्छ। परमेश्वरको विषयमा पनि त्यस्तै हो। परमेश्वरका विचारहरू कसैले जान्दैन, तिनीहरू परमेश्वरकै आत्माले मात्र जान्दछ। अब हामीले संसारमा भएको आत्मा पाएका छैनौ, तर हामीले परमेश्वरबाट आत्मा पाएका छौ। हामीले यो आत्मा परमेश्वरले हामीलाई दिनुभएको कुराहरू जान्न सकौ भनेर पाएका हो। म क्रिस्टियन साइन्सर टेक्स्ट बुक साइन्स एन्ड हेल्थ म्याथिक बेकर एडीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य। जीवन, सत्य र प्रेम ईश्वरीय विज्ञानको वास्तविकता हुन्। तिनीहरू विश्वासमा प्रभात हुन्छन् र आध्यात्मिक सम्झमा पूर्ण रूपमा चम्किन्छन्। जसरी बादलले सूर्यलाई लुकाएर निभाउन सक्दैन, त्यसरी नै झुटो विश्वासले अपरिवर्तनीय सद्भावको आवाजलाई केही समयको लागि मौन बनाउँछ। तर झुटो विश्वासले विश्वास, आशा र फलले सशस्त्र विज्ञानलाई नष्ट गर्न सक्दैन। जसलाई भौतिक इन्द्रिय भनिन्छ, त्यसले वस्तुको नश्वर अस्थायी भावनालाई मात्र रिपोर्ट गर्न सक्छ, जबकि आध्यात्मिक इन्द्रियले मात्र सत्यको साक्षी दिन सक्छ। भौतिक भावनाको लागि अवास्तविक वास्तविक हो जबसम्म यो भावना ईसाई विज्ञानद्वारा सुधारिएको छैन। उत्पत्ति 1:7। यसर्थ परमेश्वरले त्यहाँ बतास सृष्टि गर्नुभयो, अनि पानी छुट्टियो। केही पानी बतास माथि रह्यो, अनि केही पानी बतास मुनि। आत्माले चेतनालाई माथि उठाउने र सबै सत्यतिर डोर्याउने समझ प्रदान गर्दछ। वचन र चैताले यसो भन्ने, उच्चमा भएका परम प्रभु धेरै पानीको कोलाहल भन्दा हो, समुद्रका शक्तिशाली छालहरू भन्दा शक्तिशाली हुनुहुन्छ। आध्यात्मिक ज्ञान आध्यात्मिक राम्रोको विवेक हो। बुझाई वास्तविक र अवास्तविक बीचको सीमाङ्कनको रेखा हो। आध्यात्मिक बुझाइले मन, जीवन, सत्य र प्रेमलाई प्रकट गर्छ र क्रिश्चियन विज्ञानमा ब्रह्माण्डको आध्यात्मिक प्रमाण दिँदै ईश्वरीय भावनालाई देखाउँछ। यो बुझाइ बौद्धिक हुन्न, विद्वान प्राप्तिको परिणाम हुन्न, यो प्रकाशमा ल्याएका सबै चिजहरूको वास्तविकता हो। परमेश्वरका विचारहरूले अमर, अविस्मरणीय र असीमलाई प्रतिबिम्बित गर्दछ। नश्वर, गल्ती र सीमित मानव विश्वासहरू हुन् जुन तिनीहरूका लागि असम्भव कार्यलाई विभाजित गर्दछ, जुन जुटा र साँचो बीचको भिन्नता हो। मौलिक वस्तुहरू पूर्ण रूपमा विपरीत वस्तुहरूले त्यो मूल प्रतिबिम्बित गर्दैनन्। त्यसैले पदार्थ आत्माको प्रतिबिम्ब नभए कुनै वास्तविक अस्तित्व छैन। बुझाइ ईश्वरको गुण हो, एक गुण जसले ईसाई विज्ञानलाई अनुमानबाट अलग गर्छ र सत्यलाई अन्तिम बनाउँछ। फर्मामेन्ट, आध्यात्मिक समझ, सत्य र त्रुटि, आत्मा र तथाकथित पदार्थ बीचको सीमाङ्कनको वैज्ञानिक रेखा। क्रिश्चियन विज्ञानका अनुसार मानिसको एकमात्र वास्तविक इन्द्रियहरू आध्यात्मिक हुन्, ईश्वरीय मनबाट निस्कने विचार ईश्वरबाट मानिसमा जान्छ, तर न त संवेदना वा रिपोर्ट भौतिक शरीरबाट दिमागमा जान्छ। अन्तर संचार सधैँ परमेश्वरबाट उहाँको विचार मानिस हो। कुरा संवेदनशील छैन र राम्रो वा नराम्रो, आनन्द वा पीडाको जानकार हुन सक्दैन। मानिसको व्यक्तित्व भौतिक हुन्न। आध्यात्मिक इन्द्रिय भनेको ईश्वरलाई बुझ्ने चेतनशील निरन्तर क्षमता हो। यसले शब्दहरूमा विश्वास भन्दा कामहरूद्वारा विश्वासको श्रेष्ठता देखाउँदछ। कुराले सोच्ने, देख्ने वा महसुस गर्ने विश्वास वस्तुले भोग्ने र भोग्ने विश्वास भन्दा वास्तविक हुँदैन। यो नश्वर विश्वास गलत नाम दिएको मानिस त्रुटि हो, यसो भन्छ। पदार्थमा बुद्धि र संवेदना हुन्छ, स्नायुले महसुस गर्छ, मस्तिष्कले सोच्दछ र पाप गर्दछ, पेटले मानिसलाई पार गर्न सक्छ, चोटपटकले अपङ्ग बनाउन सक्छ र पदार्थले मानिसलाई मार्न सक्छ। तथाकथित भौतिक इन्द्रियहरूको यो निर्णयले नश्वरहरूलाई पीडित बनाउँछ। तिनीहरू शरीर विज्ञान र रोग विज्ञानद्वारा सिकाइन्छ झुटो बाबाहीलाई सम्मान गर्न, आध्यात्मिक ज्ञान र विज्ञानद्वारा सत्यद्वारा नष्ट भएका त्रुटिहरूलाई पनि। अमर मानिस आत्माको प्रतिनिधित्व गर्ने र नश्वर मानिस बीचको सीमाङ्कनको रेखाहरू जीवन र बुद्धि पदार्थमा छन् भन्ने त्रुटिलाई प्रतिनिधित्व गर्दछ। पदार्थको सुख र पीडालाई मिथकको रूपमा देखाउँदछ र तिनीहरूमा मानव विश्वासलाई पौराणिक कथाको पिता हो। कुन कुरालाई बौद्धिक देवताहरूमा विभाजित रूपमा प्रतिनिधित्व गरिएको छ? मानिसको साँचो स्वाभिमान राम्रो र सत्यमा मात्र चिन्न सकिन्छ। मानिस न आत्मनिर्मित हो, न मरणशीलद्वारा बनाइएको हो। परमेश्वरले मानिस सृष्टि गर्नुभयो। कुनै पनि युगमा पहिलो पटक बोल्दा सत्य उज्यालो जस्तै अन्धकारमा चम्कन्छ र अन्धकारले यसलाई बुझ्दैन। जीवन पदार्थ र दिमागको गलत भावनाले ईश्वरीय सम्भावनाहरूलाई लुकाउँछ र वैज्ञानिक प्रदर्शनलाई लुकाउँछ। अहंकार भनेको मन हो र त्यहाँ एउटै मन वा बुद्धि छ भन्ने बुझाइले नश्वर इन्द्रियका त्रुटिहरूलाई नष्ट गर्न र अमर इन्द्रियको सत्य प्रदान गर्न एकैचोटि सुरु हुन्छ। यो समझले शरीरलाई सामञ्जस्यपूर्ण बनाउँछ। यसले नसा, हड्डी, मस्तिष्क आदिलाई मालिकको सर्ता नोकर बनाउँछ। यदि मानिस ईश्वरीय मनको नियमद्वारा शासित छ भने उसको शरीर अनन्त जीवन र सत्य र प्रेमको अधीनमा छ। नश्वरहरूको ठूलो गल्ती भनेको मान्नु हो कि मानिस परमेश्वरको छवि र समानता दुवै पदार्थ र आत्मा हो, राम्रो र खराब दुवै। यदि निर्णय शारीरिक इन्द्रियहरूमा छोडिएको थियो भने खराब राम्रोको मालिक जस्तो देखिन्छ र रोग अस्तित्वको नियम जस्तो देखिन्छ, जबकि स्वास्थ्य अपवाद, मृत्यु अपरिहार्य र जीवन एक विरोधाभास जस्तो देखिन्छ। आत्मा र यसको रचनाहरू अस्तित्वको मात्र वास्तविकता हुन्। पदार्थ आत्माको सूक्ष्मदर्शी अन्तर्गत हराउँछ। पाप सत्यद्वारा असुरक्षित छ र बिमारी र मृत्यु यसद्वारा परास्त भयो, जसले तिनीहरूलाई त्रुटिको रूप साबित गर्यो। आध्यात्मिक जीवन र आशीर्वाद एकमात्र प्रमाण हो जसद्वारा हामी साँचो अस्तित्वलाई चिन्न सक्छौ र अव्यक्त शान्ति महसुस गर्न सक्छौ, जुन एक सर्व अवशोषित आध्यात्मिक प्रेमबाट आउँछ। तथाकथित भौतिक अस्तित्वले आध्यात्मिक अस्तित्व र अमरताको कुनै प्रमाण दिँदैन। पदार्थ आत्माको विष्टिमूल हुन। येशूले यस विषयमा व्यावहारिक रूपमा तर्क गर्नुभयो र आफ्नो आध्यात्मिकताको आधारमा रोग, पाप र मृत्युलाई नियन्त्रण गर्नुभयो। भौतिक चिजहरूको शून्यतालाई बुझेर उहाँले शरीर र आत्मालाई दुई विपरीतको रूपमा बोल्नुभयो। त्रुटि र सत्यको रूपमा एकअर्काको खुसी र अस्तित्वमा कुनै पनि रूपमा योगदान गर्दैन। येशूलाई थाहा थियो आत्माले बौरी उठाउँछ, शरीरले केही फाइदा गर्दैन। मानिस ईश्वर आत्माको सहायक हो र अरू केही छैन। ईश्वरको अस्तित्व अनन्तता, स्वतन्त्रता, सद्भाव र असीम आनन्द हो। पहिलेका मुख्य पुजारीहरू जस्तै मानिस सबैभन्दा पवित्र स्थानमा प्रवेश गर्न स्वतन्त्र छ, परमेश्वरको क्षेत्र। हामी वास्तविक र अनन्तको बारेमा जानौ र आत्माको शासनको लागि तयारी गरौ। स्वर्गको राज्य, विश्वव्यापी सद्भावको शासन र शासन जुन हराउन सकिँदैन वा सधैँको लागि अदृश्य रहन सक्दैन। जब हामी अस्तित्वको सत्यमा बिर्सन्छौँ, सबै रोग, पीडा, कमजोरी, थकान, शोक, पाप, मृत्यु अज्ञात हुनेछ र नश्वर सपना सदाको लागि समाप्त हुनेछ। मम्मी म्याकर मेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना। प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आउँछ, ईश्वरीय सत्य, जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन र तपाईँको वचनले सबै मानिस जातिको स्नेह, समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम। न त दुश्मनी वा न केवल व्यक्तिगत अनुरोधले मदर चर्चका सदस्यहरूको मनोसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ र एक ईसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन् आफूलाई हप्काउँदा साँचो भ्रातृत्व परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिन उभिनु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता। यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर आफ्ना नेता र मानिस जाति प्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।